यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। राष्ट्रिय सभाले विनियोजन विधेयक 2083 बहुमतले स्वीकृत गरेको छ। विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाब दिनुहुँदै अर्थमन्त्री डा सोडी मुवाङ्लेले शिक्षामा गरीब वर्गको सहज पहुँच, दलित र गरीबीको रेखामुनि रहेका बालबालिकालाई पौष्टिक आहार उपलब्ध गराउने तथा विद्युतको प्रवर्धनलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो। अर्थमन्त्री डा मुवाङ्लेले अर्थतन्त्रलाई थप औपचारिक बनाउन आयकर र मूल्य अभिवृद्धि करमा सुधार गरी अर्थतन्त्रलाई चलायमान बनाउने, आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने तथा उद्योग मैत्री वातावरण निर्माण गर्ने र निजी क्षेत्र मैत्री बनाई कर प्रणालीको विकृति हटाउने व्यवस्था गरिएको बताउनुभयो। प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले बजेटले मध्यम वर्ग र गरीब नागरिकका आवश्यकतालाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको बताउँदै स्थानीय तह तथा प्रदेश सरकारलाई गरिने वित्तीय हस्तान्तरण सम्बन्धी व्यवस्थामा थप स्पष्टता तथा बढ़दो महँगी नियन्त्रणतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड़ दिनुभएको थियो। राष्ट्रिय सभाको अर्को बैठक असार 17 गते बुधबार अपरान्न सभा 1 बजे बस्नेछ। हाल कोशी मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभाग को थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। साथै गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा आजसम्म मनसून विस्तार हुने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको मौसमविद सरोज पुडासैनीले जानकारी दिनुभयो। त्यस्तै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका विभिन्न स्थानमा भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले सूचना जारी गर्दै अकस्मात बाढ़ी आउन सक्ने, खोला तथा खरेको बाटो हुँदै यात्रा गर्नेलाई सतर्कता अपनाउन आग्रह गरेको हो। यस्तै पहिरोको जोखिममा रहेका स्थान तथा खोला नदी किनारका बस्तीका बासिन्दालाई सतर्क रहन पनि प्राधिकरणले अनुरोध गरेको छ। दुई दिन मधेस तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको प्राधिकरणले जनाएको छ। जोखिममुक्त राजमार्ग र सड़कमा डोजर, एक्सकाभेटर, लोडर लगायत साधन तयारी अवस्थामा राख्न तथा पूर्व तयारी, पूर्व कार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थालाई जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितिको सम्पर्कमा रही काम गर्न पनि प्राधिकरणले आग्रह गरेको छ। वर्षा र बाढ़ीबारे जानकारी लिन 1155, विपदमा मद्दत माग्न 1149, नेपाल प्रहरी 100 र सशस्त्र प्रहरी बल नेपालको 1114 हटलाइन नम्बर मोबाइलमा सेभ गरी आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न पनि प्राधिकरणले अनुरोध गरेको छ। विशेष अदालतले पूर्व उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा 3 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले हिजो पूर्व अर्थमन्त्री पौडेललाई थप 3 दिन थुनामा राखी अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो। विशेष अदालतले यसअघि एमाले उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा 7 दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको थियो। एमालेका उपाध्यक्ष समेत रहनुभएका पौडेललाई यही असार 8 गते सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याई अदालत उपस्थित गराइएको हो। उहाँलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको छ। सभामुख डोलप्रसाद आर्यले सांसदका काम, व्यवहार र शैलीको मतदाता र जनताले विभिन्न माध्यमबाट नियालिरहेको उल्लेख गर्दै सबै सांसद आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्ने बताउनु भएको छ। संघीय संसद सचिवालयले प्रतिनिधि सभाका सांसदहरूका लागि हिजो काठमाडौँमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा उहाँले कानून निर्माणमा जनप्रतिनिधिले विगतका राम्रा अभ्यासबाट सिक्न र अध्ययनशील र प्रविधि मैत्री हुनुपर्ने सुझाव दिनुभयो। जनताबाट निर्वाचित भएपछि सांसदको जीवन निजीबाट सार्वजनिक जीवनमा प्रवेश गर्ने भएकाले सोही अनुसार जिम्मेवार बन्नुपर्नेमा उहाँको जोड़ थियो। सभामुख अर्यालले विश्वभर सार्वजनिक लेखा परीक्षणमा प्रयोग भइरहेको आधुनिक सूचना प्रविधि, तथ्यांक विश्लेषण तथा कृत्रिम बुद्धिमत्ताको उपयोग तीव्र रूपमा बढ़िरहेको परिप्रेक्ष्यमा नेपालको लेखा परीक्षण व्यवस्थापन प्रणालीलाई पनि थप परिष्कृत गर्न आवश्यक रहेको बताउनु भएको छ। महालेखा परीक्षकको कार्यालयको 68 वार्षिकोत्सव समारोहमा उहाँले कम्प्यूटर सहायता प्राप्त लेखा परीक्षण उपकरणको प्रभावकारी प्रयोग, जनशक्ति विकास तथा संस्थागत क्षमता अभिवृद्धिमा महालेखाले विशेष ध्यान दिने विश्वास व्यक्त गर्नुभयो। लेखा परीक्षणका सम्बन्धमा जारी भएका मार्गदर्शन र निर्देशिकाको प्रभावकारी कार्यान्वयनबाट लेखा परीक्षणको गुणस्तर कायम हुने विश्वास उहाँले व्यक्त गर्नुभयो। वर्षेनी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय भएको सभामुख अर्यालले बताउनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने उद्देश्यले संचालित कार्यक्रममा भ्रष्टाचार भएको अभियोगमा बझाङको दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लगायत 9 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डल, लेखापाल प्रेम प्रसाद पौडेल, 26 पाथी भेरा गाउँपालिकाका इन्जिनियर हिक्मत रावल र सब इन्जिनियर बम बहादुर बोहरा विरूद्ध 22 लाख रूपियाँ भन्दा बढ़ी बिगो माग दावी गरेको छ। सरकारले जनताको जलविद्युत कार्यक्रम मार्फत अगाडि बढ़ाएको डोल्पाको जगदुल्ला जलविद्युत आयोजनाको निर्माणको काम शुरू भएको छ। मुख्य निर्माण व्यवसायीसँग सम्झौता भएसँगै निर्माण अगाडि बढ़ेको जगदुल्ला हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत संजय सापकोटाले जानकारी दिनुभयो। कुल 106 मेगावाट क्षमताको सो आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन, वातावरणीय प्रभाव मूल्यांकन, जग्गा अधिग्रहण, विद्युत खरिद बिक्री सम्झौता पीपीए, वित्तीय व्यवस्थापन, उत्पादन अनुमति पत्र तथा उद्योग दर्ता लगायत काम त्यसअघि नै भइसकेको छ। सो परियोजना सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजनमा निर्माण भइरहेको मुलुकै नमूना आयोजना हो। प्रमुख कार्यकारी अधिकृत सापकोटाका अनुसार कम्पनीले डोल्पाको जगदुल्ला तथा मुड्केचुला गाउँपालिका क्षेत्रमा 2 अर्ध जलाशयुक्त आयोजना विकास गरिरहेको छ। कम्पनीले जगदुल्ला जलविद्युत आयोजनाबाट 106 मेगावट र जगदुल्ला ए आयोजनाबाट 124 मेगावट गरी कुल 230 मेगावट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ। आयोजनाले विद्युत उत्पादन बाहेक डोल्पाको पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुर्याएको सापकोटा र ब्राजिल र पाराग्वे फिफा विश्वकप 2026 अन्तिम 16 प्रवेश गरेका छन्। गैराती भएको खेलमा जापानलाई हराउँदै ब्राजिल र जर्मनीलाई हराउँदै पाराग्वे अन्तिम 16 प्रवेश गरेका हुन्। जर्मनीलाई पेनाल्टी सुटआउटमा 4-3 गोलले हराउँदै पाराग्वे अन्तिम 16 स्थान बनाउन सफल भएको हो। निर्धारित समय र अतिरिक्त समयसम्म खेल बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरमा पुगेको थियो। अब पाराग्वेले अन्तिम 16 फ्रान्स र स्वीडेन बीचको विजेतासँग खेल्नेछ। यस्तै 5 पटकको विश्वकप विजेता ब्राजिल पहिलो हाफमा 1 गोलले पछि परेको स्थितिलाई पुनरागमन गर्दै जापान विरूद्ध जीत निकालेर अन्तिम 16 पुगेको हो। जापानका काइसु सानोले खेलको 29 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको 56 मिनटमा ब्राजिलका कासेमिरोले हेड मार्फत गोल गर्दै खेललाई 1-1 बराबरीमा ल्याए। खेलको दोस्रो हाफको अतिरिक्त समयमा ब्राजिलका गाब्रियल मार्टिनेलीले निर्णायक गोल गरेपछि जापानलाई 2-1 पराजित गर्दै ब्राजिल विश्वकपको अन्तिम 16 प्रवेश गर्न सफल भएको हो। 6 बजेको समाचार यही सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।